بسم الله الرحمن الرحیم. حضور اقدس صلی اللہ علیہ وسلم کا ارشاد ہے، نہیں آئے گا کوئی شخص قیامت کے دن کے لا الہ الا اللہ کو اس طرح سے کہتا ہو کہ اللہ کی رضا کے سوا کوئی مقصود نہ ہو، مگر جہنم اس پر حرام ہوگی. نہیں آئے گا کوئی شخص اس حالت میں مگر جہنم اس پر حرام ہوگی، یعنی لا الہ الا اللہ اللہ کی رضا کے لیے کہنا. جو شخص اخلاص کے ساتھ کلمہ طیبہ کا ورد کرتا رہا ہو، اس پر جہنم کی آگ کا حرام ہونا ظاہری قواعد کے موافق مقید ہے، کبائر گناہ کے ساتھ، یعنی کبیرہ گناہ ساتھ میں نہ ہو، یا جہنم کے حرام ہونے سے اس میں ہمیشہ کا رہنا حرام ہے. لیکن اللہ جل شانہ اس پاک کلمہ کو اخلاص سے پڑھنے والے کو باوجود گناہوں کے بالکل ہی جہنم سے معاف فرما دے تو کون روکنے والا ہے؟ احادیث میں ایسے بندوں کا بھی ذکر آتا ہے کہ قیامت کے دن حق تعالی شانہ بعض لوگوں کو فرمائیں گے کہ تو نے فلاں گناہ کیا، فلاں گناہ کیا. اس طرح جب بہت سے گناہ گنوائے جا چکیں گے اور وہ سمجھے گا کہ میں ہلاک ہو گیا اور اقرار بغیر چارہ کار نہ ہوگا، تو ارشاد ہوگا کہ ہم نے دنیا میں تیری ستاری کی، آج بھی ستاری کرتے ہیں، تجھے معاف کر دیا. اس نوع کے بہت سے واقعات احادیث میں موجود ہیں، اس لیے ان ذاکرین کے لیے بھی اس قسم کا معاملہ ہو تو بعید نہیں. اللہ پاک کے نام میں بڑی برکت اور بہبودی ہے، بہبودی ہونے کامیابی. اس لیے جتنی بھی کثرت سے ہو سکے دریغ نہ کرنا چاہیے. کیا ہی خوش نصیب ہیں وہ مبارک ہستیاں جنہوں نے اس پاک کلمے کی برکات کو سمجھا اور اس کے ورد میں عمریں ختم کر دیں. حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ قیامت کے دن حق تعالی شانہ ارشاد فرمائیں گے کہ جہنم سے ہر اس شخص کو نکال لو جس نے لا الہ الا اللہ کہا ہو اور اس کے دل میں ایک ذرہ برابر بھی ایمان ہو، اور ہر اس شخص کو نکال لو جس نے لا الہ الا اللہ کہا ہو یا مجھے کسی طرح بھی یاد کیا ہو یا کسی موقع پر مجھ سے ڈرا ہو. فائدہ اس پاک کلمے میں حق تعالی شانہ نے کیا کیا برکات رکھی ہیں اس کا معمولی اندازہ اتنی ہی بات سے ہو جاتا ہے کہ 100 برس کا بوڑھا جس کی تمام عمر کفر اور شرک میں گزری ہو، ایک مرتبہ اس پاک کلمے کو ایمان کے ساتھ پڑھنے سے مسلمان ہو جاتا ہے اور عمر بھر کے سارے گناہ زائل ہو جاتے ہیں. اور ایمان لانے کے بعد اگر گناہ بھی کیے ہوں تب بھی اس کلمے کی برکت سے کسی نہ کسی وقت جہنم سے ضرور نکلے گا. حضرت حذیفہ رضی اللہ عنہ، جو حضور اقدس صلی اللہ علیہ وسلم کے رازدار ہیں، فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے کہ ایک زمانہ ایسا آنے والا ہے کہ اسلام ایسا دھندلا رہ جائے گا جیسے کپڑے کے نقش و نگار پرانے ہونے کی وجہ سے دھندلے ہو جاتے ہیں، کہ نہ کوئی زکوٰۃ کو جانے گا، نہ حج کو، نہ روزے کو جانے گا، نہ حج کو، نہ زکوٰۃ کو. آخر ایک رات ایسی ہوگی کہ قرآن پاک بھی اٹھا لیا جائے گا، کوئی آیت اس کی باقی نہ رہے گی. بوڑھے مرد اور بوڑھی عورتیں یہ کہیں گی کہ ہم نے اپنے بڑوں کو کلمہ لا الہ الا اللہ پڑھتے سنا تھا، ہم بھی اس کو پڑھیں گے. حضرت حذیفہ کے ایک شاگرد نے عرض کیا کہ جب زکوٰۃ، حج، روزہ کوئی رکن نہ ہوگا تو یہ کلمہ ہی کیا کام دے گا؟ حضرت حذیفہ نے سکوت فرمایا. انہوں نے پھر یہی عرض کیا. تیسری مرتبہ میں حضرت حذیفہ نے فرمایا کہ کسی نہ کسی وقت جہنم سے نکالے گا، جہنم سے نکالے گا، جہنم سے نکالے گا، یعنی ارکان اسلام کی ادا نہ کرنے کا عذاب بھگتنے کے بعد کسی نہ کسی وقت اس کلمے کی برکت سے نجات پائے گا. یہی مطلب ہے حدیث بالکا کہ اگر ایمان کا ذرا سا حصہ بھی ہے تب بھی جہنم سے کسی نہ کسی وقت نکالا جائے گا. حضور اقدس صلی اللہ علیہ وسلم کی خدمت میں ایک شخص گاؤں کا رہنے والا آیا جو ریشمی جبہ پہن رہا تھا اور اس کے کناروں پر دیبا کی گوٹ تھی، بعد اب تھا بارڈر لگی ہوئی تھی اس کو. صحابہ سے خطاب کر کے کہنے لگا کہ تمہارے ساتھی یعنی محمد صلی اللہ علیہ وسلم یہ چاہتے ہیں کہ ہر چرواہے اور چرواہے زادے کو بڑھا دیں اور شہ سوار اور شہ سواروں کی اولادوں کو گرا دیں. حضور صلی اللہ علیہ وسلم ناراضگی سے اٹھے اور اس کے کپڑوں کو گریبان سے پکڑ کر کھینچا اور ارشاد فرمایا کہ تو ہی بتا، تو بے وقوفوں کے سے کپڑے نہیں پہن رہا ہے. پھر اپنی جگہ واپس آ کر تشریف فرما ہوئے. اور ارشاد فرمایا کہ حضرت نوح علیہ نبینا علیہ الصلوۃ والسلام کا جب انتقال ہونے لگا تو اپنے دونوں صاحبزادوں کو بلایا اور ارشاد فرمایا کہ میں تمہیں وصیت کرتا ہوں جس میں دو چیزوں سے روکتا ہوں اور دو چیزوں کا حکم کرتا ہوں، جن سے روکتا ہوں ایک شرک ہے اور دوسرا تکبر ہے، اور جن چیزوں کا حکم کرتا ہوں ایک لا الہ الا اللہ ہے کہ تمام آسمان و زمین اور جو کچھ ان میں ہیں اگر سب ایک پلڑے میں رکھ دیے جائیں اور دوسرے میں اخلاص سے کہا ہوا لا الہ الا اللہ رکھ دیا جائے تو وہی پلڑا جھک جائے گا اور تمام آسمان و زمین اور جو کچھ ان میں ہے ایک حلقہ بنا کر اس پاک کلمے کو اس پر رکھ دیا جائے تو وہ وزن سے ٹوٹ جائیں گے، اور دوسری چیز جس کا حکم کرتا ہوں وہ سبحان اللہ و بحمدہ ہے، کہ یہ دو لفظ ہر مخلوق کی نماز ہیں اور انہی کی برکت سے ہر چیز کو رزق عطا فرمایا جاتا ہے۔ حضور اقدس صلی اللہ علیہ وسلم کا کپڑوں کے متعلق ارشاد فرمانے کا مطلب یہ ہے کہ ظاہر سے باطن پر استدلال کیا جاتا ہے، جس شخص کا ظاہر حال خراب ہے اس کا باطن کا حال بھی بظاہر ویسا ہی ہے، اس لیے ظاہر کو بہتر رکھنے کی سعی کی جاتی ہے کہ باطن اس کے تابع ہوتا ہے، اس لیے صوفیہ کرام ظاہری طہارت وضو وغیرہ کا اہتمام کراتے ہیں تاکہ باطن کی طہارت حاصل ہو جائے۔ جو لوگ یہ کہہ دیتے ہیں کہ عجیب باطن اچھا ہونا چاہیے، ظاہر چاہے کیسا ہی ہو صحیح نہیں ہے، باطن کا اچھا ہونا مستقل مقصود ہے اور ظاہر کا بہتر ہونا مستقل مقصود ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کی دعاؤں میں ہیں اللہم اجعل سریرتی خیر من علانیتی وجعل علانیتی صالحہ، اے اللہ میرے باطن کو میرے ظاہر سے زیادہ بہتر بنا اور میرے ظاہر کو صالح اور نیک بنا۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ مجھے حضور اقدس صلی اللہ علیہ وسلم نے یہ دعا تعلیم فرمائی ہے، وہی اوپر والی۔ کتنا عجیب و غریب کلمہ ہے یہ، اس لیے بڑے اہتمام سے پابندی سے اس کلمے کا ورد رکھنا چاہیے۔ الحمد ربنا اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد۔ حضور پاک صلی اللہ علیہ وسلم کی حلیہ مبارکہ کے بعد آپ صلی اللہ علیہ وسلم کی عادتوں کو، آپ کے اخلاق کو، آپ کی گفت و شنید کو، نشست و حیات کو بیان فرما رہے ہیں۔ آپ جب چلتے تھے تو پاؤں قدم مبارک اس طرح رکھتے کہ آگے کو جھک پڑتا اور توازو کے ساتھ قدم بڑھا کر چلتے۔ چلنے میں ایسا معلوم ہوتا کہ گویا کسی بلندی سے پستی میں اتر رہے ہیں، اوپر سے نیچے کی طرف اترنے پر آدمی جیسے تھوڑا سا سامنے جھکا ہوا ہوتا ہے، ایسے چلتے۔ جب کسی کروٹ کی طرف دیکھنا چاہتے تو پوری طرح پھر کر دیکھتے، نگاہ نیچی رکھتے، آسمان کی طرف نگاہ کرنے کی بنسبت زمین کی طرف آپ کی نگاہ زیادہ رہتی، جس سے ملتے خود ابتدا بھی سلام میں ابتدا فرماتے۔ گفتگو میں آپ زیادہ خاموش رہتے اور ہمیشہ آخرت کے غم میں اور عمر آخرت میں سوچتے رہتے تھے۔ گفتگو اول سے آخر تک نہایت صاف ہوتی اور کلام جامع فرماتے، اس کے الفاظ مختصر ہوں مگر پر مغز ہوں۔ آپ کا کلام حق و باطل میں فیصلہ کن ہوتا، جو نہ زائد ہوتا نہ تنگ ہوتا۔ آپ نرم مزاج تھے، نہ مزاج میں سختی تھی نہ مخاطب کی اہانت فرماتے، مخاطب جس سے بات کی جا رہی ہے اس کو ذلیل نہ فرماتے کسی بھی بات سے۔ نعمت کی تعظیم فرماتے چاہے تھوڑی ہی کیوں نہ ہو۔ آپ کے تقسیم اوقات اور طرز معاشرت میں حسن رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے ایک زمانے تک حسین ابن علی سے اس کو چھپائے رکھا، یعنی انہوں نے جو ہند سے پوچھا تھا اپنے ماموں سے، پھر جو میں نے ان سے بیان کیا تو معلوم ہوا کہ وہ مجھ سے پہلے اپنے والد سے رسول اللہ صلی اللہ علیہ وسلم کے گھر میں جانا، باہر آنا، نشست و برخاست، طریق سب پوچھ چکے ہیں اور کوئی بات بھی بے تحقیق کیے ہوئے نہیں چھوڑی۔ غرض امام حسین فرماتے ہیں کہ میں نے اپنے والد ماجد سے جناب رسول اللہ صلی اللہ علیہ وسلم کے گھر میں تشریف رکھنے کے متعلق پوچھا، آپ کا گھر میں کیسا ہوتا تھا، وقت کیسے گزرتا تھا۔ انہوں نے فرمایا کہ آپ کا گھر میں اپنے ذاتی حوائج، खाना सोना वगैरह के लिए तशरीफ़ ले जाना। आप इस बाब में मिन जानिबिल्लाह माजून थे, अल्लाह ताला की तरफ से आपको इज़्ज़त दिया हुआ था, इजाज़त दी हुई थी, इसलिए आप अपने घर में तशरीफ़ लाते हैं तो अपने अंदर घर के अंदर रहने के वक्त को तीन हिस्सों पर तकसीम फरमाते। अपने घर में रहने के वक्त को हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम तीन हिस्सों में तकसीम फरमाते। एक हिस्सा अल्लाह ताला की इबादत के लिए और एक हिस्सा अपने घर वालों के हुकूक अदा करने के लिए, जैसे उनसे हंसना बोलना, और एक हिस्सा अपने नफ्स की राहत के लिए, फिर अपने हिस्से को यानी आराम करने के लिए, सोने के लिए वगैरह, फिर अपने हिस्से को जो अपने नफ्स की राहत के लिए होता, अपने और लोगों के दरमियान तकसीम फरमाते, उसमें भी फिर लोगों को टाइम दे देते थे, यानी उसमें से बहुत सा वक्त उस उम्मत के काम में सर्फ फरमाते। और उस हिस्से वक्त को खास असहाब के वास्ते से आम लोगों के काम लगा देते, यानी उस हिस्से में आम लोग तो नहीं आ सकते थे मगर खवास हाजिर होते और दीन की बातें सुनकर अवाम को पहुंचाते। इस तरह से आम लोग भी उन फायदों में शरीक हो जाते और लोगों से किसी चीज़ का इख्फा न फरमाते, छुपाते नहीं, यानी न अहकाम दीनिया का और ना मताए दुनियावी का, दुनिया का जो सामान है उसको भी ना छुपाते, दीन के अहकाम को भी ना छुपाते, बल्कि हर तरह का नफा बिला दरेग पहुंचाते। और इस हिस्से उम्मत में आपका तर्ज ये था, जो खास अपने घर में उम्मत के लिए निकालते आपका तर्ज ये था कि अहले फजल यानी अहले इल्म और अमल को आप इस अम्र में औरों पर तरजीह देते कि उनको हाजिर होने की इजाज़त देते। खवास आते थे, इसमें सिर्फ ज़्यादातर हजरत सिद्दीक अकबर और उमर तशरीफ लाया करते थे, और इस वक्त को उन लोगों पर बकदर उनकी फजीलत दीनिया के तकसीम फरमाते। सो उनमें से किसी को एक ज़रूरत होती, किसी को दो ज़रूरतें होती, किसी को ज़्यादा ज़रूरतें होती, तो उनकी हाजत में मशगूल होते और उनको ऐसे काम में लगाते जिसमें उनकी और बकिया उम्मत की इस्लाह हो। और वो शक्ल ये कि आप वो लोग आपसे पूछते और उनके मुनासिब हाल उमूर की उनको इत्तला देते लोगों के बारे में, और आप ये फरमाया करते थे कि जो तुम में हाजिर है वो गैर हाजिर को भी खबर कर दिया करे। और यह भी फरमाते कि जो शख्स अपने हाजत मुझ तक किसी वजह से, मसलन पर्दा या ज़ौफ या बौद या दूरी वगैरह दालिक, इनकी वजह से न पहुंचा सके तो तुम लोग उसकी हाजत मुझ तक पहुंचा दिया करो, क्योंकि जो शख्स ऐसे शख्स की हाजत किसी जी इख्तियार तक पहुंचा दे, अल्लाह ताला क़यामत के रोज़ उसको पुल सिरात पर साबित कदम रखेगा। बड़े लोगों के जो बॉडीगार्ड होते हैं ना, खवास, आम तौर पर जो है वो लोगों तक, लोगों की बात और लोगों को अपने ममदू तक पहुँचने में हाजिब बनते हैं, रुकावट बनते हैं। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसका ख़ास इंतज़ाम फरमाया था कि ये ना हो, ये ख़ास बात थी, वो मिलने नहीं देना, बात नहीं पहुंचाना, इग्नोर कर देना, बढ़ा देना, बहाना कर देना, इसको पसंद नहीं फरमाते आप। ये ख़ास आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों में से है कि जो दरमियान का आदमी होता, पहुँच जिसकी पहुँच बहुत होती, उसकी ज़िम्मेदारी यह होती कि वह दूसरे लोगों की ज़रूरतों को, उनकी हाजतों को, उनके सवालात को, उनकी बातों को वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचाते, फिर यहाँ से उसको उन तक मुंतकिल फरमाते। तो घर में जो आदमी का वक्त होता है उसमें भी एक ख़ास वक्त अल्लाह ताला की इबादत का, कुरान पाक की तिलावत का, जिक्र का, नमाज़ों का, नवाफिल का, बुज़ुर्गों के मामूलात में से बताया जाता है, होना चाहिए। और एक हिस्से में अपने घर वालों को, उनके साथ हंसना बोलना, उनकी दिलजोई करना, ये भी एहतमाम से वक्त देना, ये नहीं कि आप बड़े आदमी आप घर वालों से बात ही नहीं कर रहे हैं, मिल ही नहीं रहे, ये भी नहीं होना चाहिए। अच्छा, फिर या इस तरीके से कि अपना आराम ही नहीं देख रहे हैं, कुछ ऐसा भी नहीं होता था, अपने आराम के लिए भी वक्त निकालते थे आप। अलबत्ता अपने आराम में आप चूँकि खुद ही आराम फरमाने की आपकी आदत बहुत कम थी, तो इसलिए फिर उसको दो हिस्सों में तकसीम, ज़्यादा हिस्सा उसमें से भी, दो हिस्से बोल के तो नहीं बोलते थे, ज़्यादा हिस्सा उसका उम्मत की खिदमत में लगा देते थे। उसका तरीक़ेकार ख़ास होता, वरना तो फिर वो बेढंगापन होके डिसिप्लिन बाकी नहीं रहता। तो इस वजह से क्या था, खवास को आने की इजाज़त होती, और उनमें जो दरमियान वालों को आप ये फरमाते कि दूसरों की हाजत मुझ तक पहुँचाया करो, और जो शख्स किसी से इख्तियार तक किसी आदमी की हाजत पहुँचाएगा, अल्लाह ताला क़यामत के रोज़ उसको पुल सिरात पर साबित कदम रखेगा। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में इन्हीं बातों का जिक्र होता था और इसके खिलाफ दूसरी बात को कबूल ना फरमाते। मतलब यह कि लोगों की ज़रूरतों व फ़ायदे के कामों के अलावा दूसरी लायानी या मुजिर बातों की समाअत भी ना फरमाते, सुनते भी नहीं थे। और सुफियान इब्ने वकी की हदीस में हज़रत अली रज़ी अल्लाह तआला को यह कौल भी है कि लोग आपके पास तालिब होकर आते और कुछ न कुछ खाकर वापस होते, यानी आप अलावा नफ़ा इल्मी के कुछ न कुछ खिलाते भी थे, और हादी यानी फकीह होकर आपके पास से बाहर निकलते। इमाम हुसैन फरमाते हैं कि मैंने अपने वालिद से अर्ज़ किया कि आपके बाहर तशरीफ़ रखने के हालात भी मुझसे बयान कीजिए कि उस वक़्त मैं क्या क्या करते थे। उन्होंने फरमाया कि आप अपनी ज़ुबान को लायानी बातों से महफूज रखते थे, बाहर जो है लायानी बातों से बहुत बचते थे। लायानी की तारीफ़ यह है कि जिसमें न दुनिया का कोई फ़ायदा न आखिरत का कोई फ़ायदा, वो बात जिसके बोलने से न दुनिया का कोई फ़ायदा ना आखिरत का कोई फ़ायदा। और ऐसे काम को भी लायानी बात ही बोलते हैं, लायानी काम, लायानी बात, लायानी में आ जाता है। मिन हुस्नि इस्लामिल मरई तरकुहु मा ला यानी, इस्लाम की खूबी में से, आदमी के इस्लाम की खूबी में से उसको छोड़ देना है उस चीज़ को जो लायानी है। लोगों की तालीफ कल्ब फरमाते, दिलजोई फरमाते थे, और उनमें तफरीक न होने देते, लोगों में फूट पड़ने न देते, और हर कौम के आबरूदार आदमी की आबरू करते। कौम का जो इज़्ज़त वाला आदमी होता उसको इज़्ज़त दिया करते थे, क्योंकि जब वो लोगों में मुआज़्ज़ज़ है उसकी इज़्ज़त ख़राब नहीं करनी चाहिए, और ऐसे आदमी को उस कौम पर सरदार मुकर्रर फरमा देते। अगर मुसलमान हो गए वो लोग तो उसी, उन्हें जो बड़ा आदमी होता, आबरूदार आदमी होता, उसी को सरदार जिम्मेदार बना देते थे। और लोगों को नुकसान वाले उमूर से बचे रहने की ताकीद फरमाते रहते थे, और उनके शर से अपना भी बचाव रखते थे। लोगों को भी नुकसान देने वाली चीज़ों से बचने की ताकीद फरमाने के साथ साथ लोगों के नुकसान से अपने को बचाने की भी कभी एहतमाम फरमाते थे। एक मरतबा हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा के पास आप तशरीफ़ फरमा थे और बात फरमा रहे थे, एक साहब की नज़र पर आपकी नज़र पड़ी। आपने फरमाया कि बहुत ही अपनी कौम में बुरा आदमी है, मुनासिब आदमी नहीं है, उसके अंदर जो कमियाँ, नुकसान पहुंचाने वाले जो मुसलमानों को चीज़ें थी वो बयान फरमा रहे थे। जब वो आया तो बड़े अखलाक से आपने बात की, और दिल खुश तबीयत से और दिलजोई के साथ बड़े अखलाक से आपने बात की। हज़रत आयशा पर्दे में सुन रही थी कैसी बात हो रही है क्या है। जब वो चले गए, वो साहब मुनाफिकीन में से कोई था, हज़रत आयशा ने फरमाया कि वो जब नहीं था, दूर था, तो आप उसके बारे में यही बोल रहे थे, और जब आया तो आप तो बड़ा अच्छा बात कर रहे थे उससे। तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि सबसे बुरा आदमी वो होता है कि जिसके शर से बचने के लिए उससे अच्छा बर्ताव करना पड़ता है। फरमाया सबसे बुरा आदमी वो होता है कि जिसके शर से बचने के लिए उसके साथ अच्छा बर्ताव करना पड़ता है, वो बुरा तरीन आदमी होता है। तो लोगों से अपना बचाव फरमाते थे, और किसी शख्स से कुशादा रवि और खुशखुई में कमी न करते। कुशादा रवि चेहरे की बशाशत से मिलना, खुशखुई खुश अखलाकी, अपने मिलने वालों की हालत का इस्तफसार रखते थे, पूछ गछ रखते थे कि भाई फला साहब कैसे हैं, फला साहब कैसे हैं, वहाँ मुलाकात नहीं हुई बहुत दिनों गए। और लोगों में जो वाकयात होते थे आप उनको पूछते रहते थे ताकि मजलूम की नुसरत और मुफसिदों का इंसदाद हो सके, फसाद करने वालों की बातों का इंसदाद हो सके, रोका जा सके, और जो उनमें मजलूम है उनकी मदद हो सके। اور اچھی باتوں کی تحسین اور تصویب اور بری باتوں کی تقبیح اور تحقیر فرماتے۔ آپ کا ہر معمول نہایت اعتدال کے ساتھ ہوتا تھا، اس میں بے انتظامی نہیں ہوتی تھی کہ کبھی کسی طرح کر لیا کہ کبھی کسی طرح کر لیا۔ لوگوں کی تعلیمی مصلحت سے غفلت نہ فرماتے، بوجہ اس احتمال کے کہ اگر ان کو ان کے حال پر چھوڑ دیا جائے تو بعضے تو خود دین سے غافل ہو جائیں گی اور بعضے امور دین میں اعتدال سے زیادہ مشغول ہو کر دین سے اکتا جائیں گے۔ ہر حالت کا آپ کے یہاں ایک خاص انتظام تھا۔ حق سے کبھی کوتاہی نہ کرتے اور نہ حق کی طرف کبھی تجاوز کر کے نہ جاتے۔ لوگوں میں آپ کے مقرب بہترین لوگ ہوتے، آپ ایسے آدمی کو اپنے قریب رکھتے جو بہترین آدمی ہوتا۔ سب میں افضل آپ کے نزدیک وہ شخص ہوتا جو عام طور پر سب کا خیرخواہ ہوتا۔ سب میں افضل آپ کے نزدیک وہ ہوتا جو عام طور پر سب کا خیرخواہ ہوتا، اور سب سے بڑا رتبہ اس شخص کا ہوتا جو لوگوں کی غمخواری اور اعانت بخوبی کرتا۔ پھر میں نے ان سے آپ کی مجلس کے بارے میں پوچھا، والد صاحب سے، کہ حضور پاک صلی اللہ علیہ وسلم کی مجلس کیسی تھی، جب بیٹھتے لوگوں میں تو کیسے ہوتے تھے، کہ اس میں آپ کا کیا معمول تھا۔ انہوں نے بیان کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم کا بیٹھنا اٹھنا سب ذکر اللہ کے ساتھ ہوتا، اور اپنے لیے کوئی جگہ بیٹھنے کی ایسی معین نہ فرماتے کہ خامخواہ اسی جگہ بیٹھیں اور اگر کوئی اور بیٹھ جائے تو اس کو اٹھائیں، ایسا نہ ہوتا، اور دوسروں کو بھی اس طرح جگہ معین کرنے سے منع فرماتے۔ لیکن پھر بعد میں آپ صلی اللہ علیہ وسلم کے لیے ایک نشست بنا دی گئی تھی، آپ صلی اللہ علیہ وسلم آ کے وہیں تشریف فرما کرتے تھے، اور پھر آپ کے لیے گاؤ تکیہ بھی رکھ دیا جاتا تھا۔ ظاہر ہے کہ جب گاؤ تکیہ ہوتا تو آپ کے بیٹھنے کی جگہ ہوتی، دوسرا تو نہیں بیٹھتا تھا وہاں۔ عموماً عام طور پر عام کی بات ہو رہی ہے، عموم کی بات ہو رہی ہے۔ اب یہ ستون وفود، استوانِ وفود، استوانِ حنانہ وغیرہ جو بنے ہوئے ہیں نا، وہ آپ صلی اللہ علیہ وسلم جب وفود وغیرہ آتے تو آپ کہاں بیٹھا کرتے تھے؟ وہ جگہ خاص ہونے کی وجہ سے ہی اس کا نام استوانِ وفود ہے، جہاں وفود سے ملاقاتیں وغیرہ کیا کرتے تھے۔ اپنے لیے کوئی جگہ بیٹھنے کی ایسی معین نہ فرماتے کہ خامخواہ اسی جگہ بیٹھیں اور اگر اور کوئی بیٹھ جائے تو اس کو اٹھا دیں، اور دوسروں کو بھی اس طرح جگہ معین کرنے سے منع فرماتے۔ اور جب کسی مجمع میں تشریف لے جاتے تو جس جگہ مجلس ختم ہوتی وہیں بیٹھ جاتے، اور دوسروں کو بھی یہی حکم فرماتے، اور اپنے جلیسوں میں، ساتھ بیٹھنے والوں میں، اپنے جلیسوں میں سے ہر شخص کو اس کا حصہ اپنی خطاب اور توجہ سے دیتے، یعنی سب کی طرف پوری طرح متوجہ ہو کے بات فرماتے۔ یہاں تک کہ آپ کا ہر جلیس یوں سمجھتا کہ مجھ سے زیادہ آپ کو کسی کی خاطر عزیز نہیں۔ جو شخص کسی ضرورت کے لیے آپ کو لے کر بیٹھ جاتا یا کھڑا رہتا تو جب تک وہی شخص نہ ہٹ جاتا آپ اس کے ساتھ مقید رہتے، یعنی جتنا وقت اس نے مانگا ہے اس کو دیتے، پوری بات سنتے اس کی۔ جو شخص آپ سے کچھ حاجت چاہتا تو بدون اس کے کہ اس کی حاجت پوری فرماتے یا نرمی سے جواب دیتے اس کو واپس نہ کرتے۔ آپ کی کشادہ روئی اور خوشخوئی تمام لوگوں کے لیے عام تھی، گویا بجائے ان کے باپ کے ہو گئے تھے، آپ سب کے باپ کی طرح سے تھے، اور تمام لوگ آپ کے نزدیک حق میں فی نفسی مساوی تھے، البتہ تقوی کی وجہ سے متفاوت تھے، یعنی تقوی کی زیادتی کی وجہ سے ایک کو دوسرے پر ترجیح دیتے تھے، اور امور میں سب باہم متساوی تھے۔ اور ایک دوسری روایت میں ہے کہ حق میں سب آپ کے نزدیک برابر تھے، آپ کی مجلس حلم اور علم اور حیا اور صبر اور امانت کی مجلس ہوتی تھی، یعنی اس میں ان چار چیزوں کا مشاہدہ ہوتا رہتا تھا۔ ایک امانت کا، لوگوں کی عزتیں، کچرے نہیں نکالے جاتے تھے، صبر ہوتا پایا جاتا تھا اس میں، حیا پائی جاتی تھی اس میں، علم پایا جاتا تھا اور حلم پایا جاتا تھا۔ اس میں آوازیں بلند نہ کی جاتی، کسی کی حرمت پر داغ نہ لگایا جاتا، کسی کی غلطیوں کی اشاعت نہ کی جاتی۔ آپ کے اہل مجلس ایک دوسرے کی طرف تقوی کے سبب متواضعانہ مائل ہوتے تھے۔ اس میں بڑوں کی توقیر کرتے تھے اور چھوٹوں پر مہربانی کرتے تھے اور صاحب حاجت کی اعانت کرتے تھے اور بے وطن پر رحم کرتے تھے. ایک حدیث ہے وہ, حضرت علی رضی اللہ تعالیٰ عنہ سے جو نقل کر رہے ہیں وہ ایک حدیث کا حصہ ہے, یہ سب جس میں سے ایک ایک بات پوری ایک ایک کتاب ہے. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. اللهم انا نسالك الهدى والتقى والعفاف والغنى. اللهم انا نسالك الهدى والتقى والعفاف والغنى. اللهم انا نسالك العفو والعافيه والمعافاه الدائمه في الدين والدنيا والاخره. اللهم احفظنا من كل بلاء الدنيا وعذاب الاخره. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصل وسلم وبارك على سيد المرسلين وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين والحمد لله. الله تبارك وتعالى انك صحه وعافيه تتقبل منا.